कलसी एक अध्याय मा चाहिँ एउटा अति महत्वपूर्ण प्रार्थना पाउँछौ, जुन चाहिँ पावलले कलसीको विश्वासीहरूको लागि प्रार्थना गर्छ, अनि लाग्छ तपाईँले पनि प्रार्थना गर्नुहुन्छ। पावलले के प्रार्थना गरे उनीहरूको लागि, हामी के प्रार्थना गर्छौँ आफ्नो लागि अरूको लागि? यहाँ कलसी एक अध्यायमा चाहिँ उनले भन्छन् दस पदमा कि म यो प्रार्थना गर्दछु, भन्छ कि उहाँलाई पुरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड। उहाँ प्रभुलाई, परमेश्वरलाई पुरै खुसी पार्न, जसरी ख्रिस्टले पनि गर्नुभयो, उहाँलाई पुरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड। अनि यसको लागि चाहिँ यहाँ अरू अरू कुरा पनि लेखेको छ, ज्ञानले भरिएका हौ अनि असल काममा फलदार हुँदै जाओ, परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ। अनि हामी चाहिँ यहाँ देख्दैछौँ कि प्रभु येशू ख्रीष्टले चाहिँ पितालाई पुरै प्रसन्न पार्नुभएको कुरा। अनि अब प्रस्थानको 29 अध्यायमा चाहिँ हामी जानेछौँ, प्रस्थानको 29 अध्याय, अनि यो चाहिँ हाम्रो अन्तिम सभा हुनेछ। अनि विशेष धन्यवाद छ व्यवस्थापनमा अनि खानपिनहरू तयार गर्नमा परिश्रम गर्नुभएको भान्सा टोलीलाई भनौँ, अनि तपाईँहरूलाई पनि धेरै धन्यवाद छ कि प्रभुको वचन सिक्नको लागि चाहिँ तपाईँले समय निकाल्नु भयो। अब अर्को पालीको मिति त पाइसक्नु भयो, त्यसैले मिनी तालिम, हाम्रो सानो तालिम, अर्को पालीको मितिको लागि अहिले नै तपाईँ चाहिँ योजना बनाउनुहोस्। त्यो शुक्रबार अरू योजना नगर्नुहोस्, त्यो शुक्रबारको समय यहाँ आइपुग्नलाई, अनि हामी अलिकति चाँडो सुरु गर्न पायो भने त अझ धेरै क्लास राख्न सकिँदो रहेछ है। यो पालि चाहिँ तिनवटा क्लासहरू गर्न सकियो, अनि शुक्रबारको साँझ आज शुद्ध चारवटा गरेर सातवटा। प्रभुलाई धेरै धन्यवाद होस्। अब प्रस्थानको 29 अध्यायमा चाहिँ हामी पल्टाएका छौँ, अनि प्रार्थना गरौँ। प्यारो परमेश्वर, फेरि हामीलाई सहायता गर्नुहोस्, हाम्रो आँखाहरू खोलिदिनुहोस्, उद्देगका कुराहरू देख्न सकौँ तपाईँको व्यवस्थाबाट। एक एक हृदयमा तपाईँ बोल्नुहोस् पिता, साना ठुला खिच्नुहोस्, बचाउनुहोस्, अनि बचेकाहरूलाई तपाईँले आफू जस्तो बनाउनुहोस्। हामी यही प्रार्थना गर्छौँ, र तपाईँ आफ्नो महिमा लिनुहोस्, तपाईँको इच्छा पुरा गर्नुहोस्, तपाईँले आफूलाई प्रकट गर्नुहोस्। प्रभु तपाईँ नै एकमात्र जिउँदो र सत्य परमेश्वर हुनुहुन्छ, र तपाईँलाई दण्डवत गर्छौँ, र तपाईँको वचन खोल्छौँ, तपाईँको प्रेम पत्रमा यी तस्बिरहरू हेर्दै, तपाईँको व्याख्याहरू, तपाईँको वचनहरू जो दिनुभएको छ, हामी असल भण्डारी हुन हामीलाई सहायता गर्नुहोस् प्रभु येशूको नाममा, आमेन। होम बलिले चाहिँ प्रभु येशू ख्रीष्टको बलिदानको त्यो पक्षलाई दर्शाइरहेको छ जहाँ चाहिँ उहाँले पितालाई पुरै प्रसन्न गर्नुभएको, अनि उहाँको बलिदानमा चाहिँ हाम्रो पापको लागि उहाँले दुःख भोग्नु भएको र हामीलाई छुटकारा दिनुभएको कुरा छँदैछ। तर होम बलिको मुख्य त्यसको दृष्टिकोण चाहिँ त्यता होइन, होम बलिको मुख्य कुरा चाहिँ उहाँले पितालाई खुसी पार्नुभएको, जब उहाँ हाम्रो पापको लागि मर्नुभयो, हामीले जे गर्नु पर्थ्यो हामीले थिनै थिएन, जिरो, त्यसैले स्वर्गबाट नै परमेश्वरको पुत्र आउनुभयो, मानिस बन्नुभयो। पहिलो आदम त्यहाँ थियो, यहाँ चाहिँ अन्तिम आदम, पहिलो मानिस आदम थियो, यहाँ चाहिँ दोस्रो मानिस येशू ख्रीष्ट हाम्रो सट्टामा गर्नुभएको छ। अनि हामी बुझ्न खोजिरहेको छौँ अनि हाम्रो हामी चाहिँ कहाँ छौँ यहाँ, तर हामी पहिला उहाँलाई हेरौँ, अनि हामी यहाँ देख्छौँ परमेश्वरले चाहिँ अब आगोको कुरा गर्नुहुन्छ, त्यो पेदीमा चाहिँ जलाउने कुरा 29:18 यहाँ पढ्छौँ, अनि तिमीले सम्पूर्ण थुमा वेदीमाथि जलाउनु, यो चाहिँ परमप्रभुका निम्ति एक होम बलि हो, यो परमप्रभुका निम्ति मिठो बास्ना हुने आगोद्वारा चढाइएको एक बलि हो। पाप बलि आगोमा चढाइ आगोमा जलाइन्थ्यो, तर यो वेदीमा चाहिँ होइन, पाप बलि चाहिँ बाहिर
छाउनी भन्दा बाहिर त्यो भेटु नेपाल त्यो सबै बाहिर अनि त्यो चाहिँ मिठो बास्न दिने भनिएको छैन। होम बलि चाहिँ फरक थियो। त्यसैले यो आगोले के कुरा गर्छ? पाप बलिमा चाहिँ जुन आगोले जलायो त्यो बलिलाई, त्यो चाहिँ अनन्त आगो जसमा हामी पर्नुपर्ने थियो, प्रभु येशू पर्नुभयो, उहाँले हाम्रो लागि त्यस्तो श्राप बन्ने स्थानमा पुग्नुभयो ताकि हामी चाहिँ बाँचौँ भनेर। होम बलिमा चाहिँ यो आगोले अर्को कुरा गरिरहेछ। यहाँ चाहिँ ख्रिस्ट येशूको परीक्षाहरू, अग्निमय परीक्षाहरू, उहाँको अग्निमय एकदम पीडादायी, उहाँको दुःखहरू, क्रुसमा उहाँको दुःखहरूको कुरा गरिरहेको छ, उहाँले भोग्नुभएको शर्मको कुरा गर्दैछ। उहाँलाई मान्छेहरूले परीक्षा गरे, अनेक शब्द निन्दा शब्द बोले उहाँलाई, तिमी सामरी हो, तिमी ठग हो, तिमी झुट्टा हो, तिमीलाई दुष्ट आत्मा लागेको छ। उहाँलाई शैतानले परीक्षा गर्यो अनि उहाँको आफ्नै जनजा यहुदीहरूले उहाँलाई चाहिँ इन्कार गरे। सब परीक्षाहरू चाहिँ आगोको परीक्षा जस्तै थियो उहाँको लागि। अनि क्रुसको दुःखहरू त सबभन्दा नै, तर यी सबमा चाहिँ प्रभु येशू अलिकति पनि दायाँ बायाँ हलचल हुनुभएको छैन। पितालाई पुरा प्रसन्न गराउनलाई उहाँको चाहिँ पुरै अठोट अनुसार चाहिँ उहाँ अगाडि नै बढिरहेको देख्छ हामी। अनि उहाँले पुरै यो प्रभु पितालाई चाहिँ खुसी पार्नुभयो अनि त्यसबाट उहाँ यताउता जानु भएन। अनि इसहाक चाहिँ यस कुराको तस्बिर भएको पाउँछ। अब्राहम आफ्नो बुवाको अधीनमा चाहिँ आफूलाई पुरै समर्पण गरेको, होम बलि स्थानमा पुगेको प्रभु येशूले यसो गर्नुभयो। लेवी एक अध्यायमा हामी पल्टाउँ, व्यवस्थामा चाहिँ परमेश्वरले इजरायलीहरूलाई होम बलिको विषयमा चाहिँ धेरै कुरा बताउनु भयो। अनि लेवीको पुस्तकको सबभन्दा पहिलो कुरा नै होम बलिको छ, जसले चाहिँ ख्रिस्टको बलिदानले पितालाई प्रसन्न पार्नुभएको कुरा चाहिँ हामी हेर्दैछौँ। अनि यसमा एउटा कुरा अर्को हेर्नेछौँ, एकको पाँचमा लेखेको छ, जब यो होम बलि ल्याइन्थ्यो अनि यहाँ भनेको छ पाँच पदमा, अनि त्यसले त्यस यस जवान बहरलाई परमप्रभुको सामु मारोस्, जसले ल्याउँथ्यो उसैले मार्नु पर्थ्यो, अनि पुजारीहरूले अर्थात् हारुनका छोराहरूले त्यो रगत ल्याउन् र भेटुने पालको ढोकानेर भएको वेदीमाथि त्यो रगत चारैतिर छर्कन्। अनि त्यसैले एकचोटि म यहाँ यो चारैतिर रगत छर्किएको छ, यो रगत चाहिँ भित्र लगिएको छैन है, प्रायश्चित गर्नलाई, यो रगत चाहिँ बाहिरतिर छरिएको छ। पाप बलिको चाहिँ गरिन्छ, प्रायश्चित गर्नलाई भित्र लगिन्छ पाप क्षमाको लागि हो, तर उहाँको रगत चाहिँ चारैतिर अर्थात् यो चार दिशैमा, पूर्व पश्चिम उत्तर दक्षिण, सारा संसारको निम्ति नै उहाँको यो बलि भएको हो। त्यसैले सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार सुना भनेर चाहिँ हामीलाई भनिएको छ चारैतिर। अनि यहाँ के छ भने, जसले होम बलि ल्याउँथ्यो उसैले यसलाई चाहिँ मार्थ्यो। यसबाट चाहिँ अवश्य नै एउटै चित्रण छ, त्यो के भने हामीले नै प्रभु येशूलाई क्रुसमा पुर्याएको हो, हामीले गर्दा नै उहाँ मर्नु परेको हो, हाम्रै पापले गर्दा, हाम्रै खातिर उहाँ चाहिँ होम बलिको रूपमा उहाँ अर्पण हुनुभयो, पितालाई खुसी पार्दै, तर हाम्रो खातिर उहाँ चाहिँ त्यो दुःख र त्यो मृत्युमा चाहिँ उहाँ पुग्नु पर्यो। अब छालाको कुरा, सब मैले अघि कुरा गरेको थिएँ, यहाँ छ पदमा हेर्नुहोस् त, एकको छ, अनि त्यसले त्यस होम बलिको छाला काडोस् र यसलाई टुक्रा टुक्रा पारी काटोस् भनेको चाहिँ छालालाई होइन, तर होम बलिलाई टुक्रा टुक्रा पार्ने हो, छाला त छुट्टै हो। अनि यसलाई चाहिँ जलाइँदैन थियो, अरू सबै जलाइन्थ्यो, छाला चाहिँ जलाइँदैन थियो, किन? अनि यो चाहिँ सात अध्यायको आठ पदमा लेबीको सातको आठमा चाहिँ यो पुजारीको हुन्थ्यो भनेको भनेको छ। लेबी सात अध्यायको आठ पदमा हामी पढ्छौँ, सातको आठ, अनि जुन पुजारीले कुनै मानिसका निम्ति होम बलि चढाउँछ उसले चढाएको त्यस होम बलिको छाला त्यस पुजारीकै हुनेछ। किन? यो त तस्बिर हो। याद गर्नुहोस्, सबभन्दा पहिला बाइबलमा छाला प्रबन्ध गरिएको कहाँ थियो? दिदीबहिनी निर्मला भन्नुहोस् त, जसको स्वर छ उसले बोलोस्। उत्पत्ति तीन अध्याय एक्काइस पद होइन त, एकचोटि त्यहाँ के पढ्छौँ? आदम र हवाले पाप गरेका थिए र परमेश्वरले चाहिँ छालाको वस्त्र लगाइदिनु भयो आदम र हवालाई, यो पशुको छालाले एउटा उनीहरूलाई ढाक्नको लागि, एउटा उपयुक्त उनीहरूलाई ढाक्ने चाहिएको थियो, उपयुक्त मात्र होइन ग्रहणयोग्य हुनु परेको थियो त्यो परमेश्वरको लागि, किनभने उनीहरूको नेवाराको पातले गाँसेर बनाएको त्यो पहिरन चाहिँ उपयुक्त थिएन, ग्रहणयोग्य पनि थिएन। आत्मिक रूपमा चाहिँ यसले चाहिँ के देखाउँदैछ भने त्यो हाम्रै आफ्नै नेवारको पात, हाम्रो आफ्नै धार्मिकता, हाम्रै आफ्नै असल असल कुराहरू, हाम्रै आफैले गरेको कुराहरू चाहिँ फोहोर थाङ्न जस्तै छन्, काम नलाग्ने झुत्रा जस्तै छन् परमेश्वरको सामु। हाम्रो आफ्नै धार्मिकता छैन परमेश्वरको सामु उभिनको लागि, उहाँसित सङ्गति गर्नु त कुरा परै जाओस्, हामी उहाँको सामु हुन पनि हामी सक्दैनौँ हाम्रो आफ्नै धार्मिकतामा। त्यसैले ख्रिस्ट आउनुभयो, उहाँले चाहिँ के गर्नुभयो? देह धारण गर्नुभयो, उहाँले शरीर ओढ्नुभयो भने जस्तै हो, उहाँले मनुष्य त धारण गर्नुभयो, उहाँले मनुष्य त आफूमा लिनुभयो, उहाँ सिद्ध परमेश्वर हुनुहुन्छ, अब सिद्ध मानिस पनि बन्नुभयो, सिद्ध मनुष्य त पनि उहाँले चाहिँ धारण गर्नुभयो, अनि ख्रिस्ट चाहिँ हाम्रो होम बलि हुनुभयो। उहाँ चाहिँ भित्रबाट नै परमेश्वर पितालाई पूर्ण रूपमा खुसी पार्नु हुने एकमात्र व्यक्ति उहाँ हुनुभयो भित्रबाट, अनि उहाँको बाहिरी मनुष्य त भनौँ जुन चाहिँ सिद्ध धार्मिकता थियो त्यो चाहिँ अब हामीलाई चाहिँ प्रदान गर्नुभएको छ। बुझ्नु छ? अब कस्तो भने हामीले चाहिँ पहिलो मानिस आदमबाट चाहिँ हाम्रो मनुष्यत्व प्राप्त गरेको हौ, अब हाम्रो लागि चाहिँ अर्को दोस्रो मान्छे हुनुहुन्छ, आदममै हामी झुन्डिरहनु परेको छैन, खुसीको कुरा, दोस्रो मानिस स्वर्गबाट आउनुभएछ, परमेश्वर हुनुहुन्छ पुत्र, मानिस भन्नुभयो, उहाँ चाहिँ सिद्ध हुनुहुन्छ, पुरै खुसी पार्नुभएको छ पिताले, आदमले गरेन पुत्रले गर्नुभयो। आदम चाहिँ पतित मनुष्य जातिको, यो संसारको पतित मानव जातिको ऊ चाहिँ शिर थियो भने प्रभु यीशु चाहिँ अब नयाँ बचाइएको जातिको शिर हुनुभएको छ। आदमले चाहिँ हामीलाई मृत्युमा पुर्यायो, प्रभु यीशु चाहिँ मृत्युबाट बौरेर उठ्नु भएको छ र उहाँले चाहिँ हामीलाई बौरी उठाएको जाति, यो बौरी उठेको जाति बनाउनु भएको छ, नयाँ सृष्टि। जसरी भनेको छ एक दुईवटा पद हेरेर, पहिलो करन्थी एकमा हेरौँ त, पहिलो करन्थी एक अध्यायमा हामीसँग जे थिएन त्यो प्रबन्ध गर्नलाई प्रभु यीशु आउनुभयो, हामीलाई चाहिएको चाहिँ धार्मिकता थियो अनि प्रभु यीशुले त्यो धार्मिकता चाहिँ हाम्रो लागि प्रबन्ध गर्नुभएको छ, कसरी मानिस भनेर। अनि जब हामी विश्वास गर्छौँ हामीलाई उहाँको धार्मिकता हामीलाई दिइन्छ, यो कुरा, यो सत्यता चाहिँ पहिलो करन्थी एकको तिसमा पनि छ, धेरै ठाउँमा छ, पहिलो करन्थी एकको तिसमा चाहिँ यहाँ लेखेको छ, तर उहाँद्वारा नै तिमीहरू ख्रिस्ट येशूमा छौ अथवा ख्रिस्ट येशू भित्र छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि धार्मिकता पवित्रता र छुटकारा ठहरिनु भएको छ, र लेखिए अनुसार जसले गर्व गर्दछ उसले प्रभुमा गर्व गरोस्। मेरो धार्मिकता चाहिँ मेरो होइन, मेरो धार्मिकता चाहिँ प्रभु येशूबाटको हो, त्यो होम बलिको छालाले चाहिँ त्यही जनाउँछ। आदम र हवाले भन्दै यो त माबाट गयो, मेरो होइन, मेरो थिएन है, एउटा निर्दोष पशु मर्नु परेको छ, अनि उनीहरूलाई चाहिँ सुसमाचार बताइएको थियो, स्त्रीको सन्तान आएर मर्नुपर्छ अनि तिम्रो लागि यस्तो प्रबन्ध गरिदिनेछ। अनि त्यसैले हामी चाहिँ अब ख्रिस्ट येशूभित्र, उहाँको धार्मिकताभित्र, त्यो त्यो होमबलीको छालाभित्र हामी छौँ। अनि परमेश्वरले हामीलाई देख्नुहुन्छ, ओहो मेरै पुत्रको धार्मिकता जस्तै छ तिम्रो, आउन सक्छ, आ नजिक आऊ साहसँग, अनि म तिमीलाई ग्रहण योग्य देख्दछु, किनभने अब उपयुक्त पोसाकमा आएको छ, तिम्रो पहिरन ठिक छ होमबलीको छाला। त्यसैले दोस्रो कन्ती 5:17 के भनेछ, यदि कुनै मानिस ख्रिस्ट भित्र छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुरानो कुराहरू बितिगएको छ, मेरो सबै कुरा नयाँ भएको छ, किनभने ख्रिस्ट हाम्रो धार्मिकता हुनुहुन्छ, उहाँमा हामी धार्मिकता बन्न पाएका छौँ। दोस्रो कृति 5:21 हिजो हेरेका थियौँ, त्यो पद त तपाईँले छुट्टै घरमा हेर्नुहोला। प्रस्थानको 29:15 अर्को कुरा हेरौँ यो होमबलीको बारेमा, प्रस्थानको 29 जाउँ अनि 15 चाहिँ अब यो होमबली चढाइने तरिका छ, यहाँ चढाइनुभन्दा अगाडि के गर्नु पर्थ्यो त्यो चढाउने व्यक्तिहरूले, लेबीको 1 पनि छ, यहाँ 15 लेखेको छ, त्यसपछि तिमीले एउटा थुमा लिनु अनि हारुन र उसका छोराहरूले त्यस थुमाको टाउको माथि आफ्नो हातहरू राखन्। लेबी 1:4 चाहिँ जसले बलिदान ल्याए उसैले त्यो बलिदानको टाउको माथि आफ्नो हात राख्नु पर्थ्यो, त्यसलाई मार्नुभन्दा अगाडि, केही गर्नुभन्दा अगाडि चाहिँ सबभन्दा पहिला चाहिँ हात राख्नुपर्ने रहेछ। यसले के जनाइरहेको थियो भने यो मेरो बलि हो, यो मेरो सट्टामा हो, यो मेरो निम्ति हो, मेरो सट्टामा म मर्नुपर्ने, यो मर्दैछ, मेरो प्रतिस्थापक हो ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो, त्यो चाहिँ होम के अरे पाप बलि हो। यहाँ चाहिँ ख्रिस्ट हाम्रो सट्टामा पुरै परमेश्वरलाई खुसी पार्न होम बलि गर्दै हुनुहुन्छ, बुझ्दै हो। यहाँ चाहिँ त्यसैले के अरे हेर्दैछौ ख्रिस्टको हृदयको भक्ति, ख्रिस्टले पुरै हृदयले पितालाई खुसी पार्नु भएको, अनि जब यहाँ हात राखिने कुराले चाहिँ के जनाउँदैछ भने पाप बलिमा हात राख्दाखेरि त यो मेरो सट्टामा पाप बोक्ने बलि बुझिन्छ, प्रायश्चित गर्ने, तर होम बलिमा चाहिँ मेरो सट्टामा खुसी पार्ने, मेरो सट्टामा ग्रहण, मलाई ग्रहण योग्य बनाउने, अर्थात् पुरै प्रसन्न मलाई परमेश्वर सामु मलाई बनाउने चाहिँ यो हो भन्दैछ। सोच्नुहोस् प्रियहरू, हामी जसले प्रभुलाई चिनेका छौँ, हामी हाम्रो प्रभुप्रतिको भक्ति कस्तो छ, सबभन्दा राम्रो अवस्थामा पनि त्रुटिपूर्णै हुन्छ होइन र, हामी भजन गाइरहेका हुन्छौँ, हाम्रो सोचाइ त कहाँ कहाँ पुगिरहन्छ, पुरै त्यो शब्दहरूमा ध्यान दिनु पनि सकिरहँदैन, हामीले वचन सुनिरहेका हुन्छौँ, परमेश्वर बोलिरहनु भएको छ हामीसित, हामी कता कता सोच्नु पुग्छौँ एकछिनलाई भए पनि, अनि कति सङ्घर्ष गर्नुपर्छ हामीलाई, हाम्रो भक्ति उहाँप्रतिको हाम्रो सेवा चाहिँ जस्तो हुनुपर्ने त्यस्तो छैन, कमजोर छ, एकदमै कमजोर छ वास्तवमा, अति नै त्यो शुद्ध छैन, एकदम प्योर छैन, त्यसमा मिसावट छ, अनि परमेश्वर कसरी खुसी हुन सक्नुहुन्छ होला यस्तो खालको सेवा, यस्तो खालको उपासना, यस्तो खालको भक्तिसित, हामीलाई प्रश्न उठ्छ, सबै विश्वासीलाई प्रश्न उठ्छ, कसरी अब यो त खुसी कसरी हुन्छ। तैपनि हामी बाइबलमा पढ्छौँ उहाँले चाहिँ यो माग गरिरहनु भएको छ, उहाँले मागिरहनु भएको छ हाम्रो सेवा, हाम्रो भक्ति, हाम्रो हृदय, अनि उहाँले भन्नुहुन्छ गर अनि म इनाम पनि दिन्छु भन्नुभएको छ, कसरी हो, कहाँबाट हो त्यो, कसरी सम्भव छ, एउटै मात्र तरिकाले सम्भव छ, त्यो चाहिँ ख्रिस्टमा, हाम्रो होम बलि ख्रिस्टमा मात्रै यो सम्भव छ, हामी आफैमा चाहिँ हामी ग्रहण योग्य छैन कहिले पनि, न मुक्ति पाउन अगाडि नमुक्ति पाएपछि आफैमा चाहिँ हाम्रो ग्रहण योग्यता छैन, हाम्रो ग्रहण योग्य चाहिँ उहाँको प्रिय पुत्र भाव। एफसी एकमा पठाउ, एफसी एक को छ पद, जब नयाँ विश्वास दिँदाखेरि जब यो सत्यता बुझेँ कि मलाई चाहिँ ख्रिस्टमा ग्रहण गरिएको छ, त्यसले मलाई स्थिर हुन यति मद्दत गरे, आजसम्म पनि त्यो सत्यता झन् झन् गइरहेछ। त्यहाँ हेर्न सिक्नुहोस्, ख्रिस्टमा आँखा लगाउन सिक्नुहोस्। आफैमा होइन, हो मैले यति गरेको छु, मैले यति दिएको छु, म यति दौडधुप गरेँ, है आफूलाई हेरिरहेको के छ त्यसमा, है होइन। ख्रिस्टलाई हेर्नुहोस्, उहाँको होम्बले अनि उहाँको त्यो तपाईँलाई ओढाइएको छ, अनि तपाईँ ख्रिस्टमा हुनुहुन्छ, प्रियमा हुनुहुन्छ, अनि उहाँमा चाहिँ म ग्रहण योग्य छु, अनि मलाई साहस हुन्छ अब प्रार्थना गर्नलाई, मलाई साहस हुन्छ त्यसरी गर्नलाई, उहाँको काम गर्नलाई होस् साहस त्यहाँ छ। त्यसैले एफिसी एकमा चाहिँ हामी पढ्छौँ, अनि हामी चाहिँ तिन पददेखि हेर्नेछौँ। हाम्रा प्रभु येशु ख्रिस्टका परमेश्वर र पिता धन्य हुन्। होइन छ नि, हाम्रो पुरानो नियमको यो अध्ययनबाट तपाईँलाई सहायता भइरहेछ नि, है त्रिएक परमेश्वर बुझ्नलाई, पिता अनि पुत्र हरेकचोटि नै आइरहेको छ। धेरै विश्वासीहरू लामो समयसम्म पनि उनीहरू अनभिज्ञ भइरहन्छ पिता पुत्र पवित्र आत्माद्वारा उहाँलाई चिन्नलाई। अनि यहाँ पावलले यहाँ यस्तो स्पष्ट साथ यहाँ छुट्याइरहेको छ उहाँको भूमिकाहरू, अनि बुझेको चाहनुहुन्छ यहाँ उहाँ किन धन्य हुन् पिता, किन धन्य हुन् पिता, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले आशिषित पार्नुभएको छ। कुन चाहिँ शब्द छुट्याएँ दाजुभाइ, हो सबभन्दा महत्त्वपूर्ण शब्द छुट्याएँ मैले, ख्रिस्टमा। यदि उहाँ नहुनु भएको भए, उहाँ नआइदिनु भएको भए स्वर्गको महिमा छोडेर, उहाँ यो संसारमा मानिस नबन्नु भएको भए, उहाँ कलवरी क्रुसमा त्यसरी नजानु भएको भए, उहाँ नमर्नु भएको भए, मलाई केही पनि आशिषको कुनै पनि आशा पनि थिएन। तर अब मलाई चाहिँ ख्रिस्टमा स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरू मैले पाएको छु। चार पद, त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हो भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रिस्टमा चुन्नु भयो। उहाँको सामु म पवित्र रे, म उहाँको सामु म निर्दोष, यो त असम्भव कुरा हो। तर यहाँ भनेछ ख्रिस्टमा हो हामी चाहिँ, ख्रिस्टमा चाहिँ उहाँको सामु हामी प्रेममा पवित्र र निर्दोष हुन पाएका छौँ। अनि त्यसपछि यो चाहिँ सब उहाँको महिमाको लागि हो भनेछ, पाँच र छ पद पढ्नेछौँ। अनि आफ्नो इच्छाको शुभ अभिप्राय अनुसार ख्रिस्ट येशुद्वारा हामीलाई आफ्ना निम्ति पहिले धर्मपुत्रहरू ठहराउनु भयो। पिताले चाहिँ आफ्नो पुत्रलाई पठाउनु भएकोले अब उहाँले थुप्रै धर्मपुत्रहरू प्राप्त गर्नुभएको छ। परमेश्वर पिता एकदम खुसी हुनुहुन्छ यो गर्नु पाएकोमा, धेरैलाई उहाँ आशिष दिनु पाएकोमा। हुन्छ सबैलाई उहाँ चाहिँ बचाउन चाहनुहुन्छ, तर विश्वास गर्नेहरू मात्र यसको भागीदार हुन्छ। छ पद, उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहण योग्य तुल्याउनु भयो। पिता प्रसन्न हुनुभएको त्यो होम बलिमा प्रभु येशु ख्रिस्टको भक्ति र आज्ञा पालन र हृदयदेखि पुरै प्रसन्न तुल्याउने उहाँको पुत्रमा चाहिँ अब म चाहिँ ग्रहण योग्य भएको छु। त्यसैले म प्रभुको सामु आउँदाखेरि प्रार्थनामा उहाँसँग कुरा गर्नु गर्दा उहाँको सामु हेर्दा म चाहिँ सङ्कोच मान्नु पर्दैन, मलाई डर मान्नु पर्दैन, मलाई चाहिँ खै परमेश्वरले सुन्नु होला कि, मलाई केही त्यो सोच्नै पर्दैन, किनभने मलाई ग्रहण योग्य तुल्याउने त पुत्र हो, म आफै त होइन, उहाँमा म छु, पिताले मलाई त्यहीँ देख्नुहुन्छ, उहाँलाई मलाई जुत्रो थाङ्नमा देख्नुहुन्न, मलाई उहाँको प्रिय पुत्रमा ग्रहण योग्य देख्नुहुन्छ, उहाँको पुत्र जस्तै देख्नुहुन्छ, अनि मलाई साहस हुन्छ उहाँका आउनलाई। अनि त्यसैले त्यति मात्र होइन, अब उहाँको सेवा गर्नलाई पनि अब आहट हुन्छ। रोमी बाह्रको एक उहाँका आएर उहाँसँग कुरा गर्न मात्र होइन, अघि पढे जस्तो मेरो सबै फिक्रीहरू उहाँमाथि राख्न, प्रार्थनाहरू गर्न मात्र होइन, अब उहाँको सेवा गर्नलाई पनि मलाई चाहिँ यहाँ उपाय छ। बाह्रको एकमा लेखेको छ, यस कारण भाइहरूको, अनि यो दुईटा शब्द एकदम महत्त्वपूर्ण छ जुन भर्खरै पढ्यौँ, यस कारण भाइहरू हो, किनभने त्यो बिना चाहिँ यो बाँकी भाग त्यति अर्थपूर्ण हुँदैन। यहाँ किनभने भनेको छ बाँकी भागमा परमेश्वरको अनि परमेश्वरको कृपाहरूद्वारा, त्यो पनि एकदम महत्त्वपूर्ण छ, त्यो भएन भने त यो हुँदैन। यस कारण भाइहरू परमेश्वरको कृपाहरूद्वारा, यो चाहिँ चाबी हो, त्यो छैन भने बाँकी पद हामीले गर्नै सक्दैन। म तिमीहरूलाई विन्ती गर्दछु, आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ, यही तिमीहरूको उचित सेवा हो। हामीले कसरी गर्ने हो? एउटै उपाय छ, त्यो चाहिँ ख्रिस्टमा हो। अनि त्यसैले यस कारण परमेश्वरको कृपाहरूद्वारा भन्ने बित्तिकै हामीलाई चाहिँ रोमीको अघिल्लो खण्डहरूमा लाँदैछ, अनि रोमी छ अध्यायमा चाहिँ हामीले यस्तो पाउँछौँ, अनि वास्तवमा डाइरेक्टली यो चाहिँ रोमी छ अध्यायसँग जोडिएको छ। बीचको रोमीको 9-10-11 चाहिँ त्यो वास्तवमा परकाष्ठ हो, त्यो चाहिँ एउटा पेरेन्थेसिस भनेको चाहिँ त्यो भाग चाहिँ छुट्टै विषयमा हो, इजरायलको बारेमा हो है। रोमी 12 जोडिएको चाहिँ रोमी 6-7-8 हो, अनि 6 भागकोमा चाहिँ हामीलाई बताएको छ कि ख्रिस्टमा चाहिँ एक हामी हाम्रो पुरानो मान्छे चाहिँ मरेको छ, र दुई ख्रिस्टमा चाहिँ हामी जिउँदो भएका छौँ, नयाँ मानिस परमेश्वरको पट्टि परमेश्वरप्रति जीवित पारिएको छ। अनि त्यसैले हामी यहाँ रोमी 6:10 पढ्छौँ, किनकि जुन मृत्यु उहाँ मर्नुभयो त्यसमा उहाँ पापका निम्ति अथवा पापको सवालमा एकैपल्टका निम्ति मर्नुभयो, तर जुन जीवन उहाँ जिउनुहुन्छ यसमा उहाँ परमेश्वरका निम्ति अथवा परमेश्वरपट्टि परमेश्वरको सवालमा जिउनुहुन्छ। 11 यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रो प्रभु येशु ख्रीष्टद्वारा अथवा प्रभु येशु ख्रीष्टमा परमेश्वरका निम्ति जिउँदा भएका खाना। यसकारण पापलाई तिमीहरूको मर्ने शरीरमा, शरीर कुरा आउँदैछ रोमी 12 एक, शरीरमा राज्य गर्न नदेऊ, न त तिमीहरूले त्यसको कुकामनाहरूमा त्यसको आज्ञा पालन गर्नुपर्छ, न त आफ्ना अङ्गहरूलाई शरीरकै कुरा आउँदैछ अधर्मको हतियारहरूको रूपमा पापको बस्न सुन्प, तर मरेकाहरूबाट जिउँदा भए झैँ गरी तिमीहरूले आफूलाई परमेश्वरको बसमा सुम्प। रोमी 12 आफूलाई आफ्नो शरीरलाई परमेश्वरलाई चढाऊ, यो जिउँदो बलिदानको रूपमा, यो होम बलिको कुरा गर्दैछ, अब मनपर्ने परमेश्वरलाई पवित्र तर जिउँदो बलिदानको रूपमा हामी चाहिँ आफूलाई चढाउने कुरा गर्दैछ। अनि त्यसैले हामी के देख्छौँ भने यहाँ चाहिँ होम बलिमा चाहिँ विश्वासी पनि परमेश्वरमा चाहिँ स्वीकार योग्य भएको, अनि उसको सेवा चाहिँ ख्रिस्टमा ऊ भएकोले ऊ चाहिँ परमेश्वरलाई पुरा प्रसन्न गराउने स्थानमा भएको कुरा बताएको छ, र हामीलाई चाहिँ त्यो स्थानमा भएकोले आफ्नो शरीरलाई चाहिँ चढाऊ भनेको छ, परमेश्वरलाई चढाउने। पहिलो पत्रस 2 पनि एकचोटि हेर्नु त, पहिलो पत्रस 2 अनि पहिलो पत्रस 2:5 पदमा त्यसैले हाम्रो कुनै पनि सेवा जे पनि हामी प्रभुको लागि हामी गर्दछ त्यो चाहिँ ख्रिस्टद्वारा गर्ने हो, अनि उहाँ चाहिँ यहाँ यसरी व्यक्त भएको छ, पहिलो पत्रस 2:5 तिमीहरू पनि जिउँदा पत्थरहरू जस्तै एउटा आत्मिक घर अर्थात् प्रभु येशूद्वारा परमेश्वर कहाँ ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउनका निम्ति एउटा पवित्र पुजारीको समाज बनिदै जान्छ। अनि त्यसैले प्रभुमा गरिएको हाम्रो परिश्रम चाहिँ के हुँदैन भनेको छ बाइबलमा, व्यर्थ हुँदैन। तर त्यहाँ भनेको छ तिम्रो परिश्रम व्यर्थ हुँदैन मात्र भनेको छैन, त्यो साँचो हुँदैन, थियो प्रभुमा तिम्रो परिश्रम चाहिँ व्यर्थ हुँदैन। पहिलो कोरिन्थी 15:58 चाहिँ त्यो लेखेको छ, म पढिदिन्छु। पहिलो कोरिन्थी 15:58, यसकारण मेरा प्रिय भाइहरू, तिमीहरू स्थिर हौ, असल हौ, सधैँभरि प्रभुको काममा प्रशस्त हुँदै जाऊ, किनभने तिमीहरूलाई थाहा छ प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। त्यसैले के गर्नुहोस् भने प्रियहरू, आँखा चाहिँ ख्रिस्टमा लगाइराख्नुहोस्, जो ख्रिस्ट चाहिँ त्यो होम बलिद्वारा चाहिँ चित्रण गरिनु भएको छ, उहाँले आफैलाई परमेश्वर कहाँ अर्पण गर्नुभयो एउटा मिठो सुगन्ध हुने बलिको रूपमा, तर उहाँले हाम्रो निम्ति त्यो गरिदिनु भयो, फलस्वरूप हामी ग्रहणयोग्य भएको छ, हाम्रो सेवाहरू उहाँद्वारा चाहिँ ग्रहणयोग्य हुन्छ, उहाँबाट अलग भएर चाहिँ केही पनि गर्न सक्दैन। हाम्रो सबभन्दा हामीले सिक्नुपर्ने गर्नुपर्ने यही नै हो, प्रभु यीशुसँग चाहिँ टाँसिएर हिँड्नु। मानिस यसैको लागि सुरुमा सृष्टि गरेको थियो, यस्तो प्रकारले चाहिँ आदम होस् भन्ने परमेश्वरको योजना थियो, आफ्नै स्वरूपमा बनाएर यस्तो आदम खोज्नु भएको थियो, तर आदम फेल खायो अनि हामी सबै फेल खायौँ। तर प्रभु यीशु आउनुभयो स्वर्गबाट, जो चाहिँ पिताको छातीमा हुनुभएको परमेश्वरको प्रिय पुत्र, अनि उहाँले चाहिँ ठुलो मूल्य तिरेर अब सम्भव गराउनु भएको छ। अब हामी के गर्नु, सम्भव गराउनु भएको छ उहाँका आउनलाई, ग्रहणयोग्य हुनलाई, खुसी पार्नलाई, उहाँको सेव सबै सबै तयारी गरिसक्नु भयो, खर्च उहाँको हो, अब हामी चाहिँ के गर्नु कुरा यो आउँछ। त्यसैले हामीले देख्यौँ इसहाकले चाहिँ ख्रिस्टलाई चाहिँ चित्रण गर्दैछ, अनि हामीले विभिन्न समानन्तरहरू देख्यौँ, समानन्तरताहरू, अनि हामी चाहिँ उत्पत्ति 22 केही अध्ययन गऱ्यौँ। अब वास्तवमा समानन्तरता त्यहाँ टुङ्गिएको छैन, जब 24 पुग्छौँ अझ समानन्तरताहरू आउँछन् इसहाक र ख्रिस्टको बिचमा, जब अब्राहमले चाहिँ आफ्नो छोरा इसहाकको लागि चाहिँ एउटा पत्नी रिबेका चाहिँ झिकाउँछ। तर बिचमा चाहिँ हामी के छ भने, अनि त्यहाँ हेर्नेछौँ हाम्रो बाँकी समयमा, साराको मृत्यु हुन्छ, इसहाकको आमा साराको मृत्यु हुन्छ, यो चाहिँ उत्पत्ति 23। अनि यहाँ हामी पढ्छौँ उत्पत्ति 23:1, अनि सारा 127 वर्षकी भए, साराको जीवनका वर्षहरू यिनै हुन्। अब बाइबलभरि कुनै पनि अर्को स्त्रीको उमेर तोकिएको छैन, साराको मात्रै हो, अनि यत्रो लामो अध्यायमा चाहिँ साराईको मृत्यु हुन अनि उसको दफनको बारेमा अनि त्यो सब यहाँ लेखिएको छ। अब साराई 127 वर्षको उमेरमा मरिन् भने इसहाक कति वर्ष भएको थियो त्यो बेलामा, होइन 37 होइन 90 वर्ष थियो इसहाक जन्मिँदाखेरि, अनि इसहाक 37 वर्ष पुगेछ, अनि ऊ अविवाहित छ, सिङ्गल छ। अनि अब्राहमले चाहिँ के गर्छ भने सारालाई दफन गर्नलाई, अनि यो तपाईँले पढ्नुभयो होला म बताइदिन्छु, चाहिँ एउटा कब्रस्थानको लागि चाहिँ सारालाई गाड्नको लागि चाहिँ एउटा ठाउँ किन्छ, मक्पेल्लाको ओढार भनेको छ, यो चाहिँ हिब्रोनमा पर्छ, यरुसलेमबाट लगभग 30 लगभग दक्षिणतिर, अनि प्रभु इच्छामा हाम्रो इजरायल यात्रामा चाहिँ हामी जान्छौँ त्यहाँ मक्पेल्लामा, हिब्रोनमा। अनि हुन त त्यहाँ कुराकानी हुन्छ, अनि उनीहरूले के तपाईँको कतिले पढ्नुभयो 23, त्यसै तपाईँहरूलाई म भन्छु है, यहाँ लामो कुराकानी छ, अनि उसले चाहिँ ठुलो मिटिङ गर्छ त्यहाँ है, सराई त्यहाँ उसको लास नै छ, अनि उभिएर अनि उनीहरू आउँछन् है, अब्राहम त आउँछन्, अब्राहम सहरको ढोकामा मूल ढोकामा जानु पर्दैन, उनीहरू मूल ढोकाबाट यहाँ आउँछन् है, किनभने अब्राहमलाई चाहिँ एकदम आदर गर्छ। अब्राहम चाहिँ उनीहरूको दृष्टिमा चाहिँ चान्चुने मान्छे होइन, परमेश्वर यत्रो आशिषले गर्दाखेरि चाहिँ अब्राहम यद्यपि पालमा बसिरहेछ यहाँ त्यहाँ गर्दै, तर अब्राहमलाई त एउटा ठुलो राजकुमार जस्तै आदर गर्दै उनीहरूले कुरा गर्छन्। अनि अब्राहमले भन्छ, मलाई चाहिँ मेरो श्रीमती मरियो गाड्नु परेको छ, एउटा ठाउँ म किन्न चाहन्छु भन्दा जुनसुकै तपाईँले रोजी रोजी हाम्रो चिहानहरू छन् जुनमा गाडी पनि हुन्छ, उनीहरूले फ्रीमा दिन चाहन्छन् तर उनीहरूकै चिहानमा। अब्राहमले भन्छ, होइन होइन होइन, मैले त्यस्तो खोजेँ होइन, मलाई चाहिँ छुट्टै चिहान चाहिएको छ, तपाईँहरूकै चिहान होइन, म चाहिँ छुट्टै चिहान, अनि मलाई चाहिँ त्यो एफ्रोनको त्यो माकपेलाको उढार मलाई मागिदिनुहोस् भन्छ, सित्तैमा लिनुहोस् भन्छ, सित्तैमा लिनुहोस्। अब्राहमलाई यति उनीहरू चाहिँ गन्थे, उनीहरूले आदर गर्थे। यहाँबाट देख्छौँ कि अब्राहमको साक्षी एकदम राम्रो थियो त्यहाँ। अनि अब्राहम चाहिँ अविश्वासीहरूको बिचमा चाहिँ उनीहरूको बिचमा पनि उसलाई चाहिँ आदर गर्थ्यो है। के भने चाहिँ हितोपदेशमा हामीले अस्ति हाम्रो परिवारमा हेर्थ्यौँ, यदि कृपा र सत्यतालाई हामीले चाहिँ बाँधिराख्यौँ भने हाम्रो गलामा, हामीले चाहिँ परमेश्वर मात्र होइन मान्छेको दृष्टिमा पनि हामीले निगाह पाउँछौँ। कृपा अनि सत्यता भनेको चाहिँ हामीले जहिले पनि प्रेममा काम गरौँ अनि जहिले पनि हामी ठिक काम गरौँ, त्यति गऱ्यो भने हामी चाहिँ निगाहको पात्र बन्छ। अनि अब्राहम चाहिँ त्यस्तो देख्छ हामी, अनि अब्राहमले भन्छ, होइन होइन, म सित्तैमा चाहिँ होइन, म किन्छु, जति मूल्य परेछ म किन्छु, यहाँबाट के सिक्छ भने हामीले पनि छ नि, सित्तैमा खोजिरहनु हुँदैन, होइन उपहार कसैले दिनु एउटा बेग्लै कुरा हो, तर उसलाई मलाई सित्तैमा दिदी हुन्थ्यो भन्ने चाहिँ त्यस्तो हाम्रो लोभ र त्यस्तो खालको मन हुँदा हामीले चाहिँ म तिर्छु भन्ने हुनुपर्छ। जब जहाँसम्म चाहिँ हाम्रो कारोबारको कुरा गर्दैछु, परमेश्वरलाई त होइन हामी तिर्नै सक्दैनौँ है, तर मैले चाहिँ हाम्रो संसारको कारोबारको कुरा गर्दैछु, हामी चाहिँ यदि अहिले तिर्न नसके पनि म पछि भए पनि तिर्छु भनेर चाहिँ हामी काम गरेर परिश्रम गरेर भए पनि हामीले गर्नुपर्छ। त्यो चाहिँ एउटा इमान्दार असल र परिश्रमी क्रिस्चियनको नमुना हो। हामी अल्छी भएको चाहनुहुन्न परमेश्वर एली जस्तो। अनि उसले भन्छ, म जति मूल्य पर्छ त्यही तिर्दिन्छु। कस्तो अब्राहमलाई त प्रतिज्ञा छ परमेश्वर, यो सबै भूमि तिमीलाई दिनेछु तिम्रो वंशलाई भन्ने छ, तै पनि ऊ चाहिँ ऊ यहाँ किन्दैछ, किनभने अहिले नै उसको हातमा परिसकेको छैन है। अनि परमेश्वरको प्रतिज्ञालाई चाहिँ ऊ पर्खिरहेछ, ऊ धैर्य गरिरहेछ है, ऊ गनगन गरिरहेको छैन परमेश्वरसँग, यत्रो दिन्छु भनेर मलाई यहाँ जग्गा पनि किन्नु पर्दैछ, होइन होइन है। उसले त आफूलाई भन्छ, म चाहिँ एउटा परदेशी छु तिमीहरूको बिचमा है, म परदेशी, म यात्री हुन त ऊ प्रतिज्ञाको देशमा छ, तैपनि उसले त्यसरी हेर्छ आफूलाई। अनि उसले किन्छ अनि त्यहाँ गाड्छ, अनि छ नि त्यो ठाउँमा अहिले जान सकिन्छ हेब्रोन, अनि म एकचोटि गएको छु त्यहाँ। त्यो ओढार माथि चाहिँ एउटा ठुलो भयङ्कर ठुलो भवन छ, ढुङ्गाले बनाएको ज्यादै पुरानो भवन, त्यो त्यो ओढारलाई छोप्नलाई र त्यसको स्मारकको रूपमा त्यसलाई प्रयोग गर्नलाई, अनि त्यो त्यो बिल्डिङ बनाउन चाहिँ हेरोद महान राजा हो, हेरोद राजा 2000 वर्ष, त्यो धेरै पुरानो बिल्डिङ, झन्डै झन्डै इन्ट्याक्ट जस्ताको तस्तै जस्तो छ है, हेरोद बिल्डिङ बनाउन चाहिँ खपिस थियो है। अनि त्यहाँ चाहिँ सराईलाई मात्र गाडिएको छैन, त्यहाँ चाहिँ पछि अब्राहम पनि त्यहीँ गाडिन्छ, इसहाक त्यहीँ गाडिन्छ, इसहाकको पत्नी रेबेका त्यहीँ गाडिन्छ, याकुब याकुबको पत्नी एउटा लेया पनि त्यहीँ गाडिएको छ। अनि अहिले त्यहाँ गयो भने चाहिँ हुन त त्यहाँ चाहिँ अब त्यो हिब्रोन चाहिँ अब वेस्ट ब्याङ्कमा पर्छ भनेको चाहिँ अब प्यालेस्टिनियनहरूको त्यहाँ खटपट छ, त्यसैले त्यहाँ चाहिँ वास्तवमा एउटा मस्जिद छ त्यहाँ, हुन त्यहाँ भित्र गयो भने यहुदीहरूले त्यहाँ प्रार्थना गर्नको लागि सानो सभागार जस्तो पनि छ, तर त्यो मस्जिद छ त्यहाँ है। अनि त्यसैले त्यहाँ चाहिँ बन्दुकधारीहरू हुन्छन्, एकदम चेक गर्छन् त्यहाँभित्र छिर्नु पर्दाखेरि चाहिँ। अनि त्यहाँ जाँदाखेरि चाहिँ एउटा ठाउँमा चाहिँ अब्राहमको कब्रस्थान लेखेको हुन्छ है, अनि त्यो चाहिँ इब्राहिम मस्जिद भनेर अरबिकमा लेखेको छ। अनि त्यहाँ हेऱ्यो भने चाहिँ त्यहाँ अब त्यहाँभित्र त हामी हामीलाई छेउमा दिँदैन, तर गयो भने मैले बयान पढेको त्यहाँ भुइँमा चाहिँ त्यहाँ ढुङ्गाले छोपिएको छ, अनि त्यहाँ प्वाल छ, त्यहाँ प्वालबाट तल हेऱ्यो भने चाहिँ त्यहाँ चाहिँ यिनीहरू गाडिएको छ, अहिलेसम्म ठुलो बिल्डिङ थियो ब्रोडमा, उनीहरू पर्खिरहेछन्, के पर्खिरहेछन्, बौरी उठाएको दिन पर्खिरहेछन्, जब प्रभु येशु ख्रिस्ट आउनुहुन्छ 1000 वर्षकोलाई राज्य गर्नलाई, तब चाहिँ उनीहरू मरेकाहरूबाट बौरी उठ्नेछन् र 1000 वर्षको राज्यमा उनीहरू हुनेछन्। दानियल 12 को 2 मा यही नै लेखेका छन्। तब चाहिँ धुलोमा सुतेकाहरू चाहिँ बौडेर उठ्ने छन्। एकचोटि मत्ती 8 मा पढौं, प्रभु येशूले भन्नुभयो उनीहरू 1000 वर्षको राज्यमा हुनेछन्। मत्ती 8 अनि यो मत्ती 8 को 11 र 12 पदमा त्यहाँ भर्खरै चाहिँ एउटा अन्य जाति, यहुदी होइन, अन्य जाति एउटा रोमी सिपाहीले चाहिँ प्रभु येशूलाई यस्तरी विश्वास गरेको देखेर प्रभु येशू यति खुसी हुनुहुन्छ। हेर्नुहोस् है, उहाँलाई खुसी पार्ने चाहिँ के हो? विश्वास हो। अनि उहाँले भन्नुहुन्छ, ओहो, 10 पदमा हेर्नुहोस् न, जब येशूले यो सुन्नुभयो तब उहाँ छक्क पर्नुभयो र उहाँ आफ्नो पछि पछि आउनेहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, इजरायलमा पनि मैले यति ठुलो विश्वास पाएको छैन। 11 पद, अनि म तिमीहरूलाई भन्दछु, धेरैजना पूर्व र पश्चिमबाट आउनेछन् अनि अब्राहम, इसहाक र याकुबसँग स्वर्गको राज्यमा बस्नेछन्। अनि यो स्वर्गको राज्य भन्ने स्वर्गमा होइन, यो पृथ्वीमै हो, तर स्वर्गको राज्य हो, अर्थात् स्वर्गको प्रभु यहाँ आउनुहुनेछ। अन्तिम आदम दोस्रो मानिस र उहाँले चाहिँ 1000 वर्ष राज्य गर्नुहुनेछ। तर 12 पद, राज्यको सन्तान चाहिँ यो विश्वास नगर्ने यहुदीहरू चाहिँ र साथै विश्वास नगर्ने अन्य जातिहरू पनि, यदि तपाईँले विश्वास गर्नु भएन भने तपाईँको भाग के हुनेछ? हेर्नुहोस् गम्भीर साथ सुन्नुहोस् परमेश्वरको वचन, तर उनीहरूको भाग चाहिँ बाहिरको अध्यारमा फालिनेछन्, त्यहाँ रुवा बासी र दारा किटाई हुनेछ। त्यस्तो ठाउँमा तपाईँ गएको चाहनुहुन्न प्रभु येशू, त्यसैले उहाँ तपाईँको लागि बलि हुनुभयो, पाप बलि, होम बलि तपाईँको लागि हुनुभयो, तपाईँको हात राख्नुहोस् उहाँमाथि, मेरो बलिदान उहाँ हो भनेर विश्वास गर्नुहोस्। आज के गाह्रो छ? उहाँले गरिदिनु भयो सबै काम, तपाईँ त आएर मेरो बलिदान भनेर दिदीदेखि विश्वास गर्ने हो, गर्नुभयो भने तपाईँ पनि अब्राहम, इसहाक, याकुबलाई देख्नुहुनेछ। अब हामी चाहिँ उत्पत्ति 24 अध्यायमा जानेछौँ, थोरै समय छ तर यहाँ ज्यादै आशिषपूर्ण कुराहरू म तपाईँलाई बाँड्न चाहन्छु। उत्पत्ति 24 अध्याय अनि यहाँ चाहिँ एक पद मात्र हेर्न हामी टाइम लिनेछौँ। उत्पत्ति 24:1 अनि अब्राहम वृद्ध भए, वृद्ध थिए र उनको उमेर ढल्किसकेको थियो अनि परमप्रभुले अब्राहमलाई सबै कुरामा आशिष दिनुभएको थियो। परमेश्वर आशिष दिन अति नै इच्छुक हुनुहुन्छ, मन पराउनुहुन्छ, उहाँलाई मनपर्छ, उहाँ प्रेम हुनुहुन्छ। परमेश्वर परमेश्वर हुनुभएकोले उहाँले कस्तो आशिष दिन सक्नुहुन्छ भने सबै कुरामा आशिष दिन सक्नुहुन्छ, सबै कुरामा आशिष दिन सक्नु उहाँ मात्र हो। अनि भजनसङ्ग्रह 1 लेखिएको म तपाईँलाई सरस्वती पढिदिन्छु, त्यहाँ लेखेको छ, धन्य हो त्यो मानिस, अर्थात् आशिषित हो त्यो मानिस जो भक्तिहीनहरूको सल्लाहमा हिँड्दैन, न पापीहरूको बाटोमा उभिदछ, न त गिल्ला गर्नेहरूको आसनमा बस्दछ, तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ र उहाँकै व्यवस्थामा दिन रात मनन गर्दछ। तब ऊ पानीका नदीहरूको किनारमा रोपिएको रुख झैँ हुनेछ, जसले आफ्नो ऋतुमा आफ्नो फल फलाउनेछ, उसको पात पनि ओइलिने छैन अनि उसले जे गर्दछ त्यो सफल हुनेछ। सबै कुरामा अब्राहमलाई आशिष दिनुभयो, परमेश्वरले त्यही गर्न चाहनुहुन्छ तपाईँको जीवनमा। कहाँ यो अब्राहमको लागि मात्र भयो, परमेश्वरको कुनै पनि काखा पाखा गर्ने चलन छैन, पक्षपात गर्ने खालको परमेश्वरै होइन उहाँ, है पावल अनि उनीहरूलाई मात्र होइन होइन होइन, तपाईँ एकजना व्यक्ति, तपाईँको हृदय पृथ्वीभरि उहाँको आँखा दौडिरहेछ, यताउता हेरिरहेछ, को छ है, म आशिष दिन चाहन्छु अनि परमेश्वरले दिन चाहनुहुन्छ तपाईँको जीवनमा। हाम्रो भाग के हो भने, हाम्रो भाग चाहिँ यति हो, अब्राहमले जस्तै हाम्रो सबै कुरा चाहिँ वेदीमा थपक्क राखेर चढाइदिनु, हामीले गर्नुपर्ने चाहिँ त्यही हो। संसारको तरिका चाहिँ के हो भने चाहिँ एकदम यस्तै हरलुस गर्ने, होइन हरलुस, यदि एकदम सस्तोमा त्यहाँ बजारमा चाहिँ एकदम राम्रो राम्रो सामान आएछ भने के हुन्छ होला? मान्छेहरू चाड बचाड गरेर एक अर्कालाई टेकेर भए पनि, मुक्का दिएर भए पनि त्यो सामान किन्छ होला। संसारको तरिका चाहिँ ठ्याक्कै उल्टो छ। परमेश्वरको तरिका चाहिँ है खुल्ला हात अनि राखिदिनु, परमेश्वर है तपाईँ मेरो हिस्सा। संसारको तरिका चाहिँ मलाई आफूलाई मेनमा राख्ने, आफूलाई अँ 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 भन्ने, परमेश्वरलाई चाहिँ पख 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 भन्ने, अझ नाई भन्ने। तर अब्राहमको तरिका, प्रभु येशूको तरिका चाहिँ परमेश्वरलाई हस् भन्ने, मेरो इच्छा होइन तर तपाईँको इच्छा। परमेश्वर इच्छा चाहिँ आफूलाई इन्कार गर्नु हो, आफूलाई नाई भन्नु हो। संसारको तरिका चाहिँ आफूलाई जे मन लाग्यो त्यही गर्नु हो। अस्ति एकजनाको टी सर्टमा देखाएको थिएँ, अङ्ग्रेजीमा लेखेको थिएँ, जस्ट डु इट है, कसरी भन्ने त्यसलाई, तिमीलाई मन लाग्छ गर, त्यस्तो भन्नु खोजे कि, कसैलाई सोध्नु पर्दैन, कसैलाई त्यो तिम्रै अधिकारमा छ, तिमीलाई जे मन लाग्छ गर। परमेश्वरको तरिका चाहिँ के भने, उहाँको वचन पालन गर्नु, अनि उहाँले चाहिँ जहिले पनि आज्ञा पालनलाई इनाम दिनुहुन्छ। एक्चुली 22 अध्यायमा फर्केर जाउँ त, किनभने त्यहाँ एउटा खण्ड बाँकी छ, मैले बाँकी राखिरहेको थिएँ। 22 अध्यायमा एउटा खण्ड जो चाहिँ 15-18 पद, किन अब अब्राहमलाई रोक्नुहुन्छ परमेश्वरले, अनि प्रबन्ध गर्नुहुन्छ एउटा थुमा, अनि उसले नाम दिन्छ त्यो ठाउँ यहोवा यिरे है। अनि हामीले विभिन्न नामहरू हेर्दै हामी परमेश्वरको नाम एल एल्योन, एल शद्दाई, एल ओलाम, अनि अरू के हेरेका थियौँ, यहाँ चाहिँ यहोवा यिरे है। अनि हामीले चाहिँ परमेश्वरको नामहरू यहाँ राख्न छाप्न लागिरहेछ है, तपाईँहरूलाई सम्झनुहोस् भनेर त्यस त्यसको नेपाली अर्थ, परमप्रभुको पर्वतमा प्रबन्ध गरिनेछ अथवा परमप्रभुको पर्वतमा त्यो देखिनेछ, अङ्ग्रेजीमा त्यसरी भनेछ, इट शाल बी सिन, किनभने देख्नु। अब 15 पद, अनि स्वर्गबाट के भयो त्यस, अब्राहम चाहिँ उसले चाहिँ इसहाक चाहिँ अब उभिरहेको छ, अनि त्यहाँ एउटा थुमाको बलिदान चाहिँ आगोमा चाहिँ हुम बलि भएर माथितिर गइरहेछ, अनि माथिबाट चाहिँ अब आवाज दोस्रो पटक परमेश्वर उसँग बोल्नुहुन्छ। 15 पदमा ल्याएछ, अनि स्वर्गबाट परमप्रभुका दूतले अब्राहमलाई दोस्रो पल्ट पुकारे र भने, परमप्रभु भन्नुहुन्छ मैले आफ्नै नाममा कसम खाएको छु, ओहो, किनकि तिमीले यो काम गरेका छौ र आफ्नो छोरालाई, आफ्नो एकमात्र छोरालाई रोकेर राखेका छैनौ, यसैले म तिमीलाई आशिषमाथि आशिष दिनेछु, म तिम्रो वंशलाई आकाशका ताराहरू चाहिँ र समुद्रका किनारमा हुने भलवाजने गरी वृद्धिमाथि वृद्धि गर्नेछु, अनि तिम्रो वंशले आफ्ना शत्रुहरूको मूल ढोका अधिकार गर्नेछ, अनि तिम्रो वंशमा पृथ्वीका सबै जातिहरू आशिषित हुनेछन्, किनकि तिमीले मेरो आज्ञा पालन गरेका छौ। त्यसैले अब्राहमको आज्ञा पालन यति परमेश्वरलाई मन पर्यो, यो चाहिँ मिल्दोजुल्दो हुन लाग्यो प्रभु येशूको उम्बली जस्तै नजिक आइपुग्यो। उसले चाहिँ उसलाई चाहिँ दोस्रो पटक परमेश्वरले बताउनु, तिम्रो विश्वास र आज्ञा पालन मलाई मन पर्यो, मलाई मनपर्ने त्यही नै हो, बिना विश्वास मलाई खुसी पार्न सकिँदैन। अनि साँचो विश्वास छ भने के हुन्छ, त्यहाँ जहिले पनि विश्वासको प्रमाण के हो, आज्ञा पालन, आज्ञा मान, भरोसा गर, अरू उपाय छैन क्रिस्टमा खुसी हुन। अनि परमप्रभुको दूत भनेको परमेश्वर नै हो, किन उहाँलाई दूत भनेको, दूत भनेको पठाइएको को पठाइनु, उहाँ अरू को हुन्थ्यो र उहाँको पुत्र, त्यसैले परमप्रभुको दूत भनेको प्रभु येशू हो। पुरानो नियमको समयमा उहाँ चाहिँ देखा पर्नु भएको, बेला बेलामा पिताले पठाउनु भएको उहाँको पुत्र, 56 पटक पुरान नियममा परमप्रभुको दूत भन्ने चाहिँ हामी भेट्छौँ। यहाँ देख्छौँ परमेश्वर इनाम दिने दिन रुचाउने परमेश्वर हुनुहुन्छ। यहाँ त उहाँ त ठुलो इनाम दिने हुनु, सानो इनाम पनि होइन, ठुलो इनाम दिने खालको हुनुहुन्छ उहाँ। उहाँले चाहिँ यहाँ चाहिँ आफ्नै नाम, उहाँ शपथ खानुहुन्छ। अब शपथ खान त आफूभन्दा ठुलो नाम लिनु पर्यो है, शपथ खानलाई के होइन, बाइबल सुन्नु पर्यो, अमेरिकाको न्यायालयमा जस्तो, अब परमेश्वरले आफूभन्दा ठुलो को छ र कोही पनि छैन, त्यसैले आफ्नै नाममा शपथ खानुहुन्छ। आफ्नै नाममा कसम खाएको छु भन्नुभएको छ भने त्योभन्दा त ठुलो कोही पनि छैन. अनि व्यक्तिगत आशिष उच्चारण गर्नुहुन्छ, परमेश्वर आशिष दिन मन पराउनुहुन्छ, उसको वंश वृद्धि गरिनेछ, शत्रुहरूमाथि विजयी हुनेछ. अनि त्यो हुनेवाला छ वास्तवमा, इजरायललाई कसैले पनि नष्ट गर्न सकेकै छैन र इजरायल चाहिँ अझ आउँदैछ उनीहरूको चाहिँ सुनौलो दिनहरू, जब मसीह प्रभु येशू ख्रिस्ट साँचो इजरायली प्रभु येशू जब आउनुहुन्छ तब चाहिँ सब ठिकठाक हुन्छ. अनि अनि त्यो वंशमा चाहिँ सारा संसारले आशिष पाउनेछ अर्थात् प्रभु येशूबाट. किन परमेश्वरले, किनभने तिमीले चाहिँ तिम्रो छोरालाई भन्दा मलाई माया गर्यो, पहिलो प्रेम मलाई दियो, पहिलो स्थान मलाई दियो, तिमीले मेरो दिएको आज्ञा पालन गरे. मेरो प्रश्न अन्तमा तपाईँलाई प्रश्न छ अनि हामी अन्त गर्नेछौँ. तपाईँले सबभन्दा के अथवा कसलाई प्रेम गर्नुहुन्छ सबभन्दा? परमेश्वर बाहेक अरू कुनै थोकलाई पहिलो प्रेम बनाउनुको चाहिँ मूर्ति हो. जाँच्नुहोस् आफूलाई, जब परमेश्वरले कुनै कुरा गर भन्नुहुन्छ तपाईँलाई आफ्नो वचनबाट थाहा भएको कुरा, के तपाईँ तुरन्त गर्नुहुन्छ खुसी छ कि तपाईँ चाहिँ अब बहाना बनाउन, उहाँसँग विवाद गर्न, मेरो परिस्थिति यस्तो छ भन्न थाल्नुहुन्छ? हामी चाहिँ परमेश्वरको आशिषको भागीदार बन्न सक्छौँ. पल्टाउनु पर्दैन तर हितोपदेश 10:22 ल्याएछ, परमप्रभुको आशिष चाहिँ कस्तो हुन्छ भने त्यसले धनी बनाउँछ. अब हामी मण्डली युगमा यही संसारमा हामी धनी नहोला तर हामी साँच्चो धनवान हुन्छौँ. यो संसारको बिलगेट्सभन्दा उनले नपाएको उसको पैसाले किन्न नसक्ने कुराहरू चाहिँ हामीले पाउँछौँ अनि हजार वर्षमा पनि पाउँछौँ, आनन्द अझ पाइरहन्छौँ संसारले. अनि परमेश्वरको आशिषलेमा चाहिँ कुनै पनि दुःख उहाँले चाहिँ थप्नुहुन्न भने चाहिँ मैले त्यो पढ्दिनँ, राम्रो हुन्छ. हितोपदेश 10:22 है, हितोपदेश 10:22 अनि यहाँ लेखेको छ परमप्रभुको आशिष कस्तो हुन्छ. परमप्रभुको आशिष यहाँ लेखेको छ, परमप्रभुको आशिष यसले धनी बनाउँछ अनि यसको साथमा उहाँले कुनै शोक थप्नुहुन्न. हामीलाई चाहिँ पछुताउनु पर्ने हुँदैन, हामीलाई परीक्षाहरू आउँदैन भनेको होइन, आउन दिनुहुन्छ, हामीले धेरै अध्ययन गर्दैछौँ, तर हामीलाई चाहिँ पछुताउनु पर्ने, हामी पुरपुर हात राख्नुपर्ने बेकारमा मैले चाहिँ आफ्नो हात शुद्ध राखेको छु हामीले भन्नुपर्ने छैन. जब हामी चाहिँ रुवावासी र दारा किटाईमा विश्वास नगर्नेहरूको अन्त देख्छौँ त्यो बेलामा चाहिँ हामी पछुताउने छौँ. संसारमा तपाईँले खोज्नुभयो भने, तपाईँले खोजी गर्नुभयो भने तपाईँले के पाउन सक्नुहुन्छ? तपाईँले संसारमा विभिन्न मोज मजाहरू पाउन सक्नुहुन्छ, रोजाइ हो. तपाईँले त्यहाँ मान इज्जत सम्मानको ओहदा पाउन सक्नुहुन्छ, तपाईँले संसारको धन सम्पत्तिहरू पनि तपाईँले आर्जन गर्न सक्नुहुन्छ. तर यति मूल्य पर्छ तपाईँले त्यो हात पार्नु कि तपाईँले पछुतो गर्नुपर्ने हुन्छ, किनभने तपाईँ नाश हुन्छ अनि अन्तमा जिरो हुन्छ. लोथ जस्तै एउटा विश्वासी हो भने पनि हामी मुक्ति गुमाउँदैनौँ तर हामी चाहिँ लोथ जस्तै रित्त हुन्छौँ. त्यसैले के गरौँ भने अन्तमा प्रभुलाई खोज्नुहोस् अथवा प्रभुलाई नै पहिलो आफ्नो खोजी, आफ्नो हिस्सा, आफ्नो प्रेम बनाउनुहोस्. उहाँलाई प्रसन्न बनाउन तुल्याउन चाहिँ तपाईँको पहिलो उद्देश्य होस् अनि उहाँले के गर्नुहुन्छ, उहाँले सबै कुराहरूमा आशिष दिनुहुनेछ र त्यसमा कुनै पनि शोक थप्नुहुनेछ. एउटा भजन गाएर अन्त गर्न र प्रार्थना गरिदिनलाई चाहिँ भाइलाई म बोलाउन चाहन्छु. अनि तपाईँहरू सबैलाई धन्यवाद छ र मेरो तर्फबाट जय मसीह छ. प्रभुमा अगाडि बढ्नुहोस्, प्रभुको आशिष प्रशस्त होस् तपाईँहरूमाथि.